پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر علیزے اور انجینئر تین مان. ہمارا یہ پروگرام پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ urduvoa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. اور آپ اس وقت بھی ہمارا یہ پروگرام اس پروگرام کے فیس بک پیجز پر سن سکتے ہیں, جس کے لنکس ہیں facebook.com/hardamrawanhaizindagi. اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-89. اور فیس بک پر سوال پوسٹ کرنے کے لیے ہم نے بتایا ہمارا لنک ہے facebook.com/hardamrawanhaizindagi. تو لیجئے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہم آج آپ کو سنا رہے ہیں ایک کہانی جو کوئی عام کہانی نہیں ہے. یہ کہانی ہے لاہور کے ایک ممتاز فوجی گھرانے کی درد مند دل رکھنے والی ایک خاتون رخسانہ مشتاق کی, جو گلبرگ 3 کے اپنے ایک چھوٹے سے اور اپنے سامنے بنے ہوئے بڑے بڑے گھروں کے سامنے سے ہر روز گزرنے والے بہت سے خوبصورت اور ذہین چہروں والے مگر میلے کچیلے کپڑوں میں ملبوس, بوسیدہ تھیلوں میں کچرے کے ڈھیروں سے کاٹ کباڑ اکٹھا کرنے والے بچوں کو دیکھا کرتی تھی. اسے معلوم ہوا کہ ان میں سے اکثر بچے گلبرگ 3 کے بڑے بڑے گھروں کے بالکل قریب واقع ایک کچی آبادی میں مقیم انتہائی مفلس خاندانوں کے وہ گوہرے نایاب تھے, جنہیں اپنے اپنے گھرانوں کی آمدنی میں چند روپوں کے اضافے کے لیے دن بھر میلے کچیلے بوسیدہ تھیلے تھام کر کچرے کے ڈھیروں سے اس عمر میں کباڑ تلاش کرنا پڑتا تھا جو کسی درسگاہ میں علم کے موتی تلاش کرنے کی عمر تھی. درد مند دل رکھنے والی رخسانہ مشتاق ہر روز یہ منظر دیکھ کر اداس ہو جایا کرتی, لیکن اس کے دل کی تڑپ اس وقت آنسوؤں کی شکل اختیار کر لیتی جب وہ اکثر اوقات ان بچوں میں سے کسی کو سڑک کے اس خطرناک موڑ پر کچرے کے ڈھیروں سے کباڑ تلاش کرتے ہوئے کسی موٹر سائیکل یا گاڑی کے نیچے آ کر اپنی جان سے ہاتھ دھوتے یا معذور ہوتے دیکھتے. وہ ان بچوں اور ان کے گھرانوں کی ہر ممکن مالی مدد کی کوشش کرتی, لیکن یہ سب کچھ اس کے دل کی تسلی کے لیے کافی نہیں تھا. وہ ان کے لیے اور بھی بہت کچھ کرنا چاہتی تھی. اور پھر ایک وقت آیا کہ اس کے دل میں یہ خواہش شدت پکڑ گئی کہ وہ کسی طرح کچرے کے ڈھیروں سے کباڑ چنتے ہوئے ان بچوں کو اسی طرح کی تعلیم اور بہتر مستقبل کی تلاش کا موقع فراہم کرے جو اس علاقے کے بڑے بڑے گھروں میں رہنے والے بچوں کو حاصل تھا. اور درد مند دل رکھنے والی اپنی ماں کی یہ خواہش اس سے بھی زیادہ درد مند اور اس سے بھی بڑا دل رکھنے والے اس کے اکلوتے بیٹے اور اوکلاہوما میں مقیم ایک کامیاب اور صاحب حیثیت کارڈیولوجسٹ یا دل کے ڈاکٹر ڈاکٹر نعیم طاہر خیلی سے پوشیدہ نہ رہ سکی. اور اس نے اپنی والدہ کے دل کو خوشیوں سے بھرنے کے لیے اس کے خواب کو حقیقت کی شکل دینے کا سلسلہ شروع کیا ایک فاؤنڈیشن کے قیام کے ساتھ, جس کا نام رکھا گیا اس کی والدہ کے نام پر, رخسانہ فاؤنڈیشن. اس فاؤنڈیشن کے تحت یہ اسکول نہ صرف اس کی والدہ کے خواب کی ایک روشن تعبیر بن رہا ہے, بلکہ اس اسکول کے ساتھ ہی ایک ویلفیئر کلینک قائم کر کے دل کے اس ڈاکٹر نے اپنا ایک خواب پورا کرنے کا سلسلہ بھی جاری رکھا ہوا ہے. اور یوں لاہور پاکستان سے تعلق رکھنے والی رخسانہ مشتاق اور اوکلاہوما امریکہ میں مقیم ان کے بیٹے نعیم طاہر خیلی کے خوابوں کا سفر لاہور کے گلبرگ 3 سے متصل کچی آبادی میں مقیم کباڑ اکٹھا کرنے والے سینکڑوں بچوں اور ان کے گھرانوں کو اپنے بہت سے خوابوں کے حصول کے سفر کی جانب گامزن کر رہا ہے. یہ सफर इस वक्त किस मरहले पर है, लीजिए आपको कुछ देर के लिए ले चलें लाहौर पाकिस्तान में कायम रुखसाना फाउंडेशन के इस स्कूल में। ये थी झलक वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवां है जिंदगी में रुखसाना फाउंडेशन के उस स्कूल की सरगर्मियों की, जिसके रूहे रवां रुखसाना मुश्ताक और उनके कार्डियोलॉजिस्ट बेटे डॉक्टर नईम ताहिर खेली आज मेहमान हैं हमारे प्रोग्राम के। रुखसाना मुश्ताक मौजूद हैं लाहौर पाकिस्तान से और डॉक्टर नईम ताहिर खेली ओक्लाहोमा अमरीका से टेलीफोन पर हमारे साथ हैं। और उनके साथ साथ हमने मेहमान बनाया है रुखसाना फाउंडेशन के मिशन को अमली शक्ल देने में एक अहम किरदार अदा करने वाले फाउंडेशन के चीफ एग्जीक्यूटिव ऑफिसर या CEO सज्जाद मंजूर को, जो इस वक्त हमारे साथ मौजूद हैं लाहौर पाकिस्तान से टेलीफोन पर हमारे साथ। और हम कोशिश करेंगे कि आपकी मुलाकात कराएं इस स्कूल में तालीम हासिल करने वाले दो बच्चों से भी, जो स्कूल के बाद कबाड़ इकट्ठा करने का सिलसिला गालिबन अभी तक जारी रखे हुए हैं। तो लीजिए गुफ्तगू का आगाज करते हैं। अस्सलाम वालेकुम रुखसाना मुश्ताक साहिबा। अस्सलाम वालेकुम रुखसाना। मैं बिल्कुल ठीक हूँ, बेहद शुक्रिया आपने हमारे प्रोग्राम हरदम रवां जिंदगी के सुनने वालों के लिए अपने बहुत ही कीमती वक्त में से कुछ वक्त निकाला। और अस्सलाम वालेकुम डॉक्टर नईम ताहिर खेली साहब। अस्सलाम वालेकुम डॉक्टर नईम ताहिर खेली साहब।
अस्सलाम वालेकुम, आपको आवाज आ रही है मेरी?
जी अब आ रही है। बेहद शुक्रिया आपने हमारे प्रोग्राम हरदम रवां है जिंदगी के सुनने वालों के लिए वक्त निकाला। और अस्सलाम वालेकुम सज्जाद मंजूर साहब। सज्जाद मंजूर साहब हमारे साथ हैं। अस्सलाम वालेकुम सज्जाद मंजूर साहब। हमें ऐसा मालूम होता है कि सज्जाद मंजूर साहब से हमारा रابطہ नहीं हो पाया, तो लीजिए कुछ देर के बाद जब उनसे रابطہ हो जाएगा तो हम उनसे भी बात कर पाएंगे। तो गुफ्तगू का आगाज करेंगे रुखसाना फाउंडेशन की चेयरपर्सन रुखसाना मुश्ताक साहिबा आपसे। आपकी कहानी का कुछ हिस्सा हमने सुनाया अपने सुनने वालों को, आप ये बताइए कि आपको अपने इस ख्वाब को अमली शक्ल देने के लिए किन किन मुश्किलात का सामना हुआ और इस वक्त आपका ये ख्वाब ताबीर के किस मरहले पर है?
इब्तदा में था, आपको मैंने बताया है कि सिवाय परेशानी के मैंने कुछ भी नहीं देखा। इतने ज्यादा यहाँ पे परेशानी थी कि जिसका अंदाजा नहीं। बच्चों को खाना, बच्चों के जूते, बच्चों के कपड़े, उनके नहाने का पानी नहीं, उस लोकेलिटी के अंदर पानी था ही नहीं। और फिर उसके बाद जब उन्हें घर लाया जाता था और साफ किया जाता था तो फिर उसके बाद उनके, आपको पता है, एंटी लाइफ शैम्पूज, उनके टूथ ब्रश, उनके सॉक्स, और फिर एवरी डे ये होता था कि वो चले जाते थे उसे गार्बेज के अंदर जूते उसकी बस खराब करके, और फिर उन्हें ये भी लिखा होता टीचर में या पागीले में नहीं रख दें तो एक हफ्ते के अंदर वो जूता खत्म कराते थे। अच्छा। इसी तरह कपड़ों का हाल था। और जी हाँ, तो जो मैं उनको कपड़े देती थी उसका ये था कि अगर कोट्स पहनाए हैं तो नाम भी नहीं था उनको आता, क्योंकि बेसिकली पश्तो और वो थे पर्शियन स्पीकिंग, तो उसमें ये हुआ करता था कि वो कोट्स को धो दिया करते थे और फिर वो जो थे भरे हुए अगले दिन इतने महंगे कोट्स वो पहन के फिर आ जाते थे।
अच्छा।
तो अब अल्लाह का शुक्र है 7-8 साल की मेहनत के बाद अब तो माशाल्लाह ऐसे है कि देख के तबीयत खुश हो जाती है। किसी के साथ हो बिठा दीजिएगा आपको लगेगा वैसे ही है माशाल्लाह। और जबान अब उनको अभी है उर्दू पे और इंग्लिश भी थोड़ी बहुत जानते हैं और समझते तमाम हैं, तो माशाल्लाह बहुत इम्प्रूवमेंट है। और काम वगैरह भी बहुत अच्छा करते हैं, मगर क्योंकि उनकी फैमिली को जरूरत होती है तो अक्सर उनमें से स्कूल के बाद घर जाके तो डेफिनेटली खाने के बाद कोई ना कोई उठाते हैं, बॉटल छूटें हो गए, कागज हो गए, इनको कलेक्ट करते हैं। तो ये सारे जो मेरे ख्वाब थे, मेरे बेटे ने मुझे हेल्प की है और इतना किया कि मैं ना बता सकती हूँ ना मेरे पास वर्ड। और ये कि अल्लाह ताला बस उसकी जगह दे, उसने ऐसा किया कि जो मैं सोच भी नहीं सकती थी, मेरी ड्रीम से कहीं बढ़ गई, कहीं बढ़।
बहुत आप खुशकिस्मत आप
कि अब
बोलिए।
और बेहतर अब ये है कि अब तो माशाल्लाह ऐसे कि बड़ी स्मूथ रनिंग है, मेरा काम बहुत कम हो गया है। और ये है कि अब पहले से पता है आपको घर के पीछे मैंने शेड बनाए, उनमें और बारिश होती थी तो हमारे पास जाने को कोई जगह नहीं छोड़ते, छोटे छोटे चीज उठा के सब भागते थे, कभी कार पोस्ट में, कभी वरांडाज में, कभी दरख्तों के नीचे। अब माशाल्लाह स्कूल है, बिल्डिंग है, और चाहे ये रेंटेड है मगर ये बात है कि सारों और हमारे बच्चे उसमें कंफर्टेबली बैठते हैं और सारे काम वहाँ पे प्रॉपरली होते हैं।
तो इसका मतलब है कि आपने जब ये स्कूल शुरू किया तो अपने घर में ही ये स्कूल शुरू कर दिया था?
जी, मैंने घर में मैंने मतलब इनकी मेजरमेंट की थी 40 by 20, 40 by 36 by 18, इस तरह के 6 शेड बनाए, पीछे बैक शेड में, फ्रंट में, सब जगह। और बच्चों को वहाँ बिठा लिया था।
अच्छा, तो उनके वालदैन
से हमने छोटे छोटे चेयर लगा के।
अच्छा, तो उनके वालदैन ने ज्यादा वो तो कोशिश तो नहीं की कि नहीं हम नहीं अपने बच्चों को भेजते, कैसे आपने उनको मनाया बच्चों?
बहुत प्यारी, बहुत रेजिस्टेंस। इस तरह के जो मेरे पास सिर्फ एक टीचर थी, उसका 2 दफा सर फटा।
हाँ।
और वो जो है जी 2 दफा वो बात से स्ट्रोनिंग करते थे, पत्थर मारते थे, अकेले जो है ये आप किस लिए हमारे बच्चों को पढ़ा रहे हैं और क्यों ये कर रहे हैं। तो फिर ये वजह थी कि हम लोगों ने बड़ी मुश्किलों में कन्विंस किया। मैं उनके घरों में जाती थी, वो जो झुग्गियां थी उनमें,
और आपके घर के बिल्कुल साथ ही,
मैं सब्स्टिट्यूट कर,
और आपके घर के बिल्कुल साथ ही ये कच्ची आबादी थी जो जिसके लिए आप
बिल्कुल।
अच्छा,
अब भी है। देखिए ऐसे है कि ये जो एरिया है इसके पीछे एक बाउंड्री वॉल है, इस साइड पे सारा पॉश इलाका है और फिर साथ इधर आर्मी के बेंगलोर है, मगर पीछे उस बॉल के पीछे ये सारा स्लम एरिया था।
अच्छा, और वो स्लम एरिया अभी भी है?
देखिए ये सारे अफगानी भी थे जी,
और अभी भी है ये एरिया स्लम एरिया
अफगानी से जी, बिल्कुल बिल्कुल है।
अच्छा।
मगर इसका ये हुआ कि 2008 में इनको थोड़ी थोड़ी भी जमीन 3-3 मरले लॉट कर दी गई। अब उसमें से कुछ ऐसे थे जिन्होंने उसको सेल कर दिया पठानों के पास, तो उन लोगों ने वहाँ छोटे छोटे घर बना लिए। तो वो जो है सारा जो है इस वक्त, मगर स्टिल वहाँ पे ये बहुत सारी है झुग्गियाँ और बेंच लगे हुए जिनके अंदर ये लोग बैठे हैं।
अच्छा, तो बेहद शुक्रिया रुखसाना मुश्ताक साहिबा, आपसे गुफ्तगू जारी है लेकिन शामिल करेंगे हम अपनी इस गुफ्तगू में ओक्लाहोमा से डॉक्टर नईम ताहिर खेली को, जो कार्डियोलॉजिस्ट हैं, और उनसे हम ये सवाल पहले करेंगे कि ये बताइए कि वो कौन सा लम्हा था डॉक्टर नईम ताहिर खेली साहब जब आपने ये बड़ा फैसला किया कि आप हर सूरत अपनी अम्मी की ख्वाहिश को पूरा करेंगे।
यासमी, मेरा नहीं ख्याल कि ये कोई एक लम्हा होता है, ये तो सारी जिंदगी की आपकी तरबियत होती है ना। तो वो तो हमने देखा कि अम्मी और पापा सारी उम्र लोगों को हेल्प ही करते रहे, और हम ऑब्वियसली वाले साहब मेरे आर्मी में थे तो बहुत ज्यादा हमारे पास पैसे तो नहीं है, तो लेकिन जब फिर मैं डॉक्टर बना, कार्डियोलॉजिस्ट बन गया, तो फिर अल्लाह का शुक्र हुआ और स्टार्टेड हैविंग अ मेजर इनकम। तो उस वक्त हम सारे जो इधर पाकिस्तानी होते हैं अपने वालदैन की खिदमत करते हैं, कोशिश करते हैं कि जो उनको हम पुश कर सकें। तो मेरी वालदा को ज्यादा जो है ये इस चीज से खुशी होती है कि वो लोगों की हेल्प कर सकें। तो उनको कोई बड़ा घर नहीं चाहिए था और कोई बहुत बड़ी गाड़ी नहीं चाहिए थी और बहुत सारा जेवर नहीं चाहिए था, इनको ये चाहिए था। तो वो मेरा तो कुछ नहीं, मैंने वही किया जो उनकी मर्जी थी।
अच्छा,
तो वो ये मेरे ख्याल में एक कोई लम्हा नहीं होता, जब मेरे पास होना शुरू हो गया तो हमने शुरू कर दिया।
अच्छा,
शुरू ये बेसिकली 10-15 साल हुआ था जब अर्थक्वेक आया था उधर कश्मीर में। तो वहाँ फिर हमने अम्मी और मैं कश्मीर में गए, वहाँ जाके हमने लोगों की हेल्प की और उनके काफी घर बनाए जो गिर चुके थे। تو پھر ایک بات سے دوسری بات ہو گئی, پھر میں نے لاہور میں یہ اپنے گھر میں ہی کلینک بنا لیا غریب بچوں کے لیے اور بندوں کے لیے. تو پھر اس کو کافی زیادہ ایکسپینڈ کر کے پھر آگے پھر امی نے اسکول کا کہا تو وہی گھر میں اسکول بنا دیا.
اچھا, تو پہلے آپ کا کلینک بنا اور پھر امی کا اسکول بنا.
ہاں جی ہاں جی, وہ امی کا ہی کلینک ہے, میرا کلینک تو کوئی نہیں, میں تو امریکہ میں ہوتا ہوں, وہ امی ہی سب کچھ. لیکن یہ کیونکہ میں ڈاکٹر ہوں تو اس کا مجھے کافی سمجھ تھی, تو وہ ہم نے وہ پہلے وہ کریٹ کیا. اب اس میں صرف یہ مزے کی بات ہو گئی ہے کہ وہ بچے دن کو اسکول میں آتے ہیں اور شام کو ہمارا کلینک ہوتا ہے, تو انہیں وہی بچے انہیں کے بچوں کے رشتے دار اور والدین پھر شام کو کلینک پہ بھی آتے ہیں. تو وہ ایک بڑی گھریلو سی بات ہو گئی ہے, ان کو سمجھ آ گئی ہے کہ یہ لوگ کوئی ہمارے پر کوئی چیز مسلط نہیں کر رہے, یہ ہمیں ہیلپ کرنے کے لیے بیٹھے ہوئے ہیں. اور کیونکہ یہ جو لوگ بچوں کو پڑھانا نہیں چاہتے, اور زیادہ تر وہ بہت زیادہ جو ان کو پرابلم ہے اپنی بچیوں کے ساتھ کہ بچی تو اسکول کی طرف جائے بھی نہ.
اچھا,
تو وہ پھر چونکہ امی وہیں رہتی ہیں, وہیں ان ساروں سے بات کرتے ہیں, پھر یہ شام کو کلینک میں آتے ہیں, تو وہ دیکھتے ہیں کہ یہ بچوں کی بہتری کے لیے. تو اب یہ ہے کہ وہ امی کے گھر کے باہر جس وقت آپ جائیں لائن لگی ہوتی ہیں, وہ بول رہے ہوتے ہیں ایک دانہ ہمارا بھی رکھ لو, دانے کا مطلب ہے کہ ایک بچی یا بچہ ہمارا بھی رکھ لو.
اچھا,
اور وہ اب انلمیٹڈ فنڈ تو نہیں ہے, سو جتنے ہم رکھ سکتے ہیں اتنے رکھتے ہیں, لیکن یہ ہے کہ ماشاء اللہ بہت اچھا کام چل رہا ہے.
اچھا, تو اور اس آن گراؤنڈ آپ کے ساتھ موجود ہیں سجاد منظور صاحب جو سی ای او ہیں, اور سب کچھ زیادہ تر یہی اس کو انجام دیتے ہیں, ہمارے ساتھ ٹیلی فون پر موجود ہیں لاہور پاکستان سے. تو السلام علیکم سجاد منظور صاحب. سجاد منظور صاحب ہمارے ساتھ ہیں. السلام علیکم سجاد منظور صاحب. میرا خیال ہے کہ ان سے پھر ہمارا رابطہ منقطع ہو گیا. تو چلیے آپ ہی سے ڈاکٹر نعیم طاہر خیلی صاحب, آپ ہمارے سننے والوں کو بتائیے کہ اس وقت اس اسکول میں کیا کیا کتنے بچے ہو چکے ہیں, اور ان بچوں کو اسکول میں داخلے کے لیے کیا آپ شرائط بدل چکی ہیں, شروع میں کیا تھیں اور اب کیا اس میں تبدیلی آ چکی ہے؟
میں جی اس کو بیسکلی میں یہ آپ کو تھاٹ پروسیس یا یہ سمجھانے کی کوشش ہے کہ یہ جو ہے یہ سارا جو ہے چیریٹی کے لیے, لیکن چیریٹی کو سمجھنے کے لیے جو امی نے اور ہمارے والدین نے اور بڑوں نے سمجھایا کہ جب آپ کسی کو خیرات دے رہے ہوتے ہو تو وہ خیرات آپ اس شخص کو نہیں دے رہے ہوتے, آپ وہ خدا کے لیے کر رہے ہوتے ہو. تو اگر آپ خدا کو کچھ کر رہے ہو تو وہ اتنا ہی اچھا ہونا چاہیے جتنا آپ اپنے لیے کرو, یا آپ اس سے بھی زیادہ اچھا ہونا چاہیے. تو یہ تھاٹ پروسیس کے ساتھ ہم نے یہ اسکول شروع کیا ہے, اور سلولی سلولی, اور اس وقت اب ہمارے پاس 200 کے قریب بچے ہیں, لیکن ان کی جو ایجوکیشن ہے وہ اس وقت میں کافی کانفیڈنٹ سے کہہ سکتا ہوں کہ وہ کسی بھی پاکستانی اسکول کسی امریکن اسکول کے مقابلے کی ہے. تو ہمارے پاس جتنی کلاسز ہیں 8 کلاسز ہیں, ہر ایک کے اندر ایک اسمارٹ بورڈ ہے جو الیکٹرانک ہے. ہم ادھر فائبر آپٹک انٹرنیٹ سے کنیکٹڈ ہیں. ہر کلاس میں آئی پیڈز ہیں. ہمارے پاس قرآن کی کلاسز ہوتی ہیں, تو پھر ساتھ ہی میوزک کی کلاسز بھی ہوتی ہیں. ساری جو ہماری کانورسیشن ہوتی ہے وہ انگلش میں ہوتی ہے, تاکہ یہ بچے جو ہیں انگلش سمجھ سکیں. کیونکہ ایک تو دیکھیے ہمارے جتنے بھی ادھر پڑھے لکھے لوگ ہیں, ہم نے آدھی قوم کو انگلش سکھا دیا اور آدھی جو ہے وہ اردو میڈیم میں جاتے ہیں, اور جیسے ہی ہم ایک دوسرے سے بات کرنے لگ پڑتے ہیں تو ایک سیکنڈ میں پتا چل جاتا ہے کہ کون غریب طبقے سے ہے اور کون امیر طبقے سے ہے, کہ انگلش کیسے بولتے ہیں. تو میرا یہ کانسیپٹ تھا کہ یہ بچے انگلش ایسے ہی بولیں جو امیر سے امیر ترین بچے کا بچہ بولتا ہے. تو ماشاء اللہ یہ اردو بھی بولتے ہیں, پشتو بھی بولتے ہیں, پنجابی بھی بولتے ہیں اور انگلش بھی بولتے ہیں. اور پھر ادھر کمپیوٹر کلاسز ہیں, سارے بچے ٹائپ کرتے ہیں اور ریگولر کمپیوٹر کلاسز ہوتی ہیں. ہر کمرے میں لیپ ٹاپس ہیں. تو ماشاء اللہ اس لحاظ سے بہت اچھا چل رہا ہے کہ یہ ابھی میں پاکستان گیا ہوا تھا تو میری 2 بیٹیاں ہیں, دونوں میرے ساتھ گئی تھیں. ایک پی ایچ ڈی کر رہی ہے سائیکالوجی میں, اور دوسری جو ہے ہائی اسکول میں سینئر ہے. تو جو ہائی اسکول میں سینئر ہے وہ کہتی ہے ڈیڈ یہ جو پڑھائی ادھر ہو رہی ہے یہ ہم لوگوں کو ادھر اوکلاہوما میں نہیں ہوتی. تو اس سے مجھے تھوڑا سینس ہوا گیا کہ
ماشاء اللہ. اور یہ سارا خرچہ جو کام کی یعنی جو آپ کی تعریف کرنے کی قابل بات ہے کہ یہ سارا کا سارا سرمایہ آپ اپنی ذاتی انکم میں سے لگاتے ہیں.
ہاں جی, مطلب اپنی ہی سے, لیکن
تھوڑا بہت فنڈنگ بھی
کرتے ہیں. نہیں نہیں بالکل, ہمارے دوست جو افراد کا یہ ہے جی, اور جو چیریٹی کا یہ ہے کہ وہ گھر سے شروع ہوتی ہے, تو میں نے یہ کچھ شروع کیا ہوا ہے, لیکن جو بھی میرے دوست ہیں جاننے والے ہیں وہ جب یہ سمجھتے ہیں کہ ہم یہ کام کر رہے ہیں تو انہوں نے کبھی زکات دینی ہو یا کچھ کرنا ہو تو وہ آ کے مجھے دے دیتے ہیں. سو یہ کلیکٹیو ایفرٹ ہے اور اس میں کسی ایک بندے کا کام نہیں, یہ تو جس طرح پورا محلہ کہتے ہیں یا پورا خاندان کہتے ہیں وہ اس طرح کا کام ہے.
اچھا, تو
لیکن زیادہ تر تقریباً میرا ہی ہے, تو وہ اس میں, لیکن یہ ہے کہ وہ بٹ ایوری بڈی
کنٹریبیوٹ کر رہا ہے. اچھا, اور ہمارے ساتھ اس وقت سجاد منظور صاحب ہمارے ساتھ موجود ہیں. السلام علیکم سجاد منظور صاحب.
جی وعلیکم السلام,
بہت شکریہ, آپ سے رابطہ منقطع ہو گیا تھا. تو آپ کیونکہ آن گراؤنڈ موجود ہیں, کچھ ہمارے سننے والوں کو بتائیے کہ آپ کیونکہ ان بچوں سے کے والدین سے بھی براہ راست انٹریکٹ کرتے ہیں, تو کب سے آپ وابستہ ہوئے اس فاؤنڈیشن کے ساتھ؟
جی میں 2011 میں اس فاؤنڈیشن کے ساتھ وابستہ ہوا تھا, اور وہ ایک ایسا پوائنٹ تھا کہ جب ہم جو ہارڈ ورک تھا جو میں کہوں گا وہ ہم کر چکے تھے, اور ہم ایک ٹرانزیشن پوزیشن میں تھے, جس طرح کہ آپ کو میڈم نے بتایا, میڈم وسانہ نے آپ کو بتایا کہ شروع میں کیا حالات تھے, اس میں کافی حد تک ان پہ قابو پایا جا چکا تھا اور اسکول کی ایک اچھی صورت نکل آئی تھی اس وقت, اور یعنی ہم آپ یہ سمجھ لیجیے کہ اس راستے پہ گامزن ہو گئے تھے جو کہ ہمارا الٹیمیٹ گول تھا. تو اس کے بعد 2013 میں ہم وہاں سے موو کیے اور ہم یہ باقاعدہ اسکول کی بلڈنگ میں آئے یہاں پر, جہاں پہ ہم نے سارا ملٹی میڈیا اور یہ سب کچھ انسٹال کیا, اور اس وقت پھر اسکول میں سیریسلی کام شروع ہوا, جو کہ یعنی ہم ایک سلیبس ہم لائے, سارا کچھ ہم نے اس میں کیا, ٹیکنالوجی ہم نے اس کے اندر کی, اور ہم نے ٹیچرز ہائر کیے. پہلے شروع میں تو ہمارے پاس اتنے اچھے ٹیچر نہیں تھے, لیکن بعد میں پھر یہ ہے کہ ہم نے جو, کیونکہ ڈاکٹر صاحب کا بھی یہ کانسیپٹ ہے کہ انہوں نے بیسٹ اویلیبل جو ریسورسز تھیں وہ پرووائڈ کرنی تھی اسکول میں, تو ہم نے پھر ٹیچرز ہائر کیے اور اچھے سیلریز پہ اور اچھے اسکول سے پڑھے ہوئے, اور وہ وہاں پہ آئے اور ہم نے باقاعدہ اس چیز پر کام شروع کیا کہ اب ہم نے جس طرح سے میڈم نے بتایا کہ, اور ڈاکٹر صاحب نے بتایا کہ ڈاکٹرز کے بچے جو ہیں وہ انگریزی بولیں اور وہ سارا کچھ ان کا ایک انگلش میڈیم اسکول کی طرح ان کا کام ہو, تو پھر ہم نے اس بیسس پر کام کرنا شروع کیا.
اچھا, تو اب آپ کیا محسوس کرتے ہیں کہ وہ بچے جو کہ ایک راہ حالت میں آپ کے اسکول میں آئے تھے, اب ان میں کیا تبدیلی آ چکی ہے؟ آپ نے خود کیا دیکھا ان کے والدین کے اور ان کے جو ارد گرد کے لوگ ہیں ان میں آپ نے کیا تبدیلی دیکھی؟ جی سجاد منظور صاحب,
بارے میں بتاؤں؟
جی جی,
رابطہ منقطع ہو گیا.
جی جی, رخسانہ صاحب آپ بتائیے.
یہ ہے کہ ان کی مدر انڈرسٹینڈ کرتی ہے کہ ایجوکیشن کیا ہے, اب وہ خود آ کے مطلب ہے کہ دو دو گھنٹے ریکویسٹ کرتی ہے, میری منتیں کرتی ہے کہ ہمارے بچے داخل کر لو, جو میں اس لیے کر نہیں سکتی, اس لیے رکھ نہیں سکتی. بچے ایبسلوٹلی جو ٹرانسفارمڈ ہے, تھینک یو, پلیز اسکول میں آپ کو ہیلپ کرنا, آپ سے اچھی طرح بات کرنا, یہ ان کا ایسے ہے جیسے کہ ہر وقت ان کی زبانوں پہ الفاظ ہیں, بالوں کے بنے ہوتے ہیں, نہاتے ہیں وہ, دانت صاف کرتے ہیں, پالش شوز ہوتے ہیں, کپڑے آئرن ہوتے ہیں, اور ان کے کوٹ سب خراب نہیں ہوتے. تو اب اور پھر ان کی بکس ہم انہیں گھر میں دیتے نہیں ہوتی ہیں, مگر جو ہوم ورک کے لیے دی جاتی ہیں اسٹیشنری کاپی بکس وغیرہ, وہ بھی ایسی صحیح حالت میں آتی ہیں کہ انسان دنگ رہ جاتے. اور آپ سرپرائز ہوں گے, شروع میں جب میں ان کو کاپی بکس دیتی تھی ہوم ورک کے لیے, تو نیکسٹ ڈے آیا کرتے تھے کہ اب ہمارے پاس نہیں ہے, تو میں بچھا کہتی تھی دیکھو تمہیں میں نے کل اتنی ایکسپینسو 3 copies دیے, وہ کدھر ہیں؟ تو جواب ہوتا تھا ہم نے بیچ دی, کیونکہ وہ پروفیشن تھا, مجھے لے جا کے اسی وقت وہ ان کو توڑ کے اور دیا کرتے. تو میرے لیے تو ایک یہ سب سے بڑا جہاد تھا جس سے میری ہیلتھ میں بہت زیادہ افیکٹ ہوئی, کہ وہ جو بچے تھے انہیں یہ باتیں سمجھانی ناممکن تھی کہ یہ لکھنے کے لیے میں تمہیں پیپر دیتی ہوں, اس کے لیے نہیں دیتی ہوں. پھر اب اللہ کا شکر اب انہیں خود پتہ کیسے بک رکھنی ہے, اب وہ لائبریری کی بکس لے جاتے ہیں, پڑھ کے واپس لاتے ہیں. پہلے تو جو چیز ان کو ملی ہے بک پڑھو اگلے دن, تو ہم نے بیچ دیے. تو اتنے مزے سے کہتے تھے کہ اس سے غصہ بھی نہیں تھا کہ ابھی سال میں کیا کہیں, انہوں نے سب سے اچھا کام کیے کہ دو روپے کی بیچ کے آ گئے. پر میری وہ بک 250-300 روپے کی ہوتی تھی. تو اس طرح وہ مشکل وقت تھا جو ہم نے گزارا. بارش میں لے لے کے چیئرس ہم بھاگ رہے ہیں, پھر اینٹی لائٹ شیمپو اتنا ڈیفیکلٹ تھا کہ آپ سوچے قابل نہیں تھے. آپ بھی کہتے تھے ہمیں نہیں صاف کرانا کچھ بھی. تو میں خود مطلب میں خود بھیگ جاتی تھی پکڑتے پکڑتے انہیں سنبھالتی, ساتھ میری ایک میڈ ہوتی تھی. تو ہم نے اتنے سارے بچوں کو, اور میری پہلی فیورٹ اسکول کی جو تھی, کیونکہ باقی جو آپ کو بیٹی نے بتایا اس وقت کلینک, تو ہمیں ڈاکٹر اجازت نہیں تھی جس کے اندر آنے کی. تو جو کلینک کی چیئر ہوتی تھی وہ ہم صبح کے وقت باہر لے آتے تھے, اس سے بچے بیٹھتے تھے. تو ایک ٹیبل ٹینس تھی, بڑی سی ٹیبل تھی, اس سے چھوٹے ہوتے بچے کھیلا کرتے تھے. اس پہ میرے بچے کھڑے ہو کے کام کرتے تھے. تو پھر جب میرے بیٹے نے آ کے دیکھا تو اس سے تھوڑی سی ہمیں کہا کہ اچھا تھوڑا سا آپ یہ تو آپ خود ہی کر رہی ہیں, چلیے ماں اس کو تھوڑا انکریز کر رہی ہیں. تو پھر اس کو کیا, مگر ود ان 3 years ہی ریئلائز کی یہ تو بہت ہی بڑا کام ہو رہا ہے, کلینک سے کہیں زیادہ. پھر اس سے مجھے کہا کہ نہیں, میں آپ کو فلی سپورٹ کرتا ہوں, اس کو آپ آگے لے کے چلیں. تو اب ماشاء اللہ وی آر ریئلی پراؤڈ آف دس تھنگ کہ جو یہ کام ہوا ہے اس کے لیے, تو اس کے پیارے بچے ہیں اور اتنا دل خوش ہوتے, اتنی انوسینٹ ان کی اب بھی باتیں ہیں کہ انسان حیران رہ جاتے کہ یہ آج کی دنیا میں بھی ایسے سمپل لوگ ہیں. ابھی جو بچے آپ سے بھی بات کریں گے, میں آج صبح ان سے پوچھتی تھی کہ دیکھو تمہیں کتنے بہن بھائی, تو ایک کی کوئی 5 بہنیں ہیں اور کوئی 9 بھائی ہیں. اور اس سے کہا کہ جو 2 بہنوں کی شادی ہوئی وہ تو افغانستان ہوتی, تو ڈیوائڈیڈ فیملیز ہیں, کوئی وہاں ہے کوئی یہاں ہے. اور پھر کبھی کبھی جب وہاں کوئی جانا پڑتا, کوئی ڈیتھ ہو گئی ہے شادی, تو پھر ایک ٹرک ہوتے ہیں جس میں نیچے وہ لوگ سامان رکھتے ہیں, اوپر پھر بیٹھتے ہیں, اوپر پھر اس کی ایک تقریباً وہ چھت سی بنا دی جاتی ہے, الٹی 4 پائیاں رکھ کے ان پہ پھر لیڈیز بیٹھیں گی, پھر ایک اور وہ لگتے پتہ نہیں اس کی کتنی بلڈنگ بن گئی ہیں اس کے اوپر اسٹوریز, اور ان میں بیٹھ کے وہ پھر جاتے ہیں وہاں افغانستان تک. اور مجھے نہیں پتا وہ بےچارے کیسے ٹریول کرتے ہیں, تو یہ ان کی زندگی ہے. مگر جب وہ اسکول آتے ہیں تو ماسک ڈفرینس, وہ لگتے ہی نہیں کہ وہ لوگ ہیں. اسی طرح ان بچوں کی وجہ سے ان کے گھروں کے اندر بڑی چینج آئی ہے. انہیں آپ صفائی کا پتہ, سبزی الگ رکھیں گے, پتہ اسی چھوٹے سے ٹینٹ کے اندر بکری بھی ہوتی ہے, اور وہ جو ہے اس کا سارا وہاں پہ ہوتے ہیں, ہر قسم کی چیز بھی, گھاس بھی اور سب. تو اب وہ سب الگ الگ اسی جگہ کے اوپر صفائی کر کے الگ الگ سے رکھ دیا گیا, اپنے جوتے الگ ہوتے ہیں. یہاں تک کہ میرا ایک اسٹوڈینٹ تھا, وہ ایبسینٹ ہوا, میں نے پتا کیا کہ بھائی آج کیوں نہیں آئے, تو پتا چلا اس کی چھوٹی بہن کی ڈیتھ ہو گئی ہے. تو میں گئی تو پتا چلا کہ اسی کاٹیج کے اندر وہ جو حادثہ تھا, اس میں ایک چھوٹی بچی 1.5 سال کی, اس کو سلایا ماں نے لا کے اور اس کے اوپر رضائی ڈالی. بڑی بھابھی آئی, اسے 4 رضائیاں رکھ دی اور بچی سفوکیٹ کر دی. انہوں نے پولیس میں اطلاع دے دی, بھاگتے پھر گم گئے گے, اور شام کو 6 بجے اس کی ڈیڈ باڈی نیچے سے نکل آئی. تو اس طرح کے وہاں پہ حالات ہیں, مگر یہ ہے کہ اب دے آر گیٹنگ بیٹر, کیونکہ ہم لوگ سب جاتے ہیں ٹرین کرتے ہیں. تو اللہ کا شکر ہے کہ ہم بہت اچھے سے خود بھی, چونکہ وہ ہاسپٹل وزٹ کرتی ہیں ڈاکٹرز کو, اسکول کے اسٹاف کو, ہم سب کو, تو ان لیڈیز میں بھی بات ڈفرینس آئے, ان کے پہننے میں, اوڑھنے میں, ان کی ہائیجین میں, ہر چیز
ان کی تبدیل ہو گئی. اب جو ہے, اور اس کے ساتھ ساتھ آپ لوگ اچھا, لیکن رخسانہ صاحبہ آپ نے کبھی یہ کوشش کی کہ ان کو اس طرف مائل کیا جائے کہ وہ کچھ دوسرے ہنر بھی سیکھیں بچے, تاکہ وہ اس یہ جو کباڑ اکٹھا کرنے کا کام ہے یہ چھوڑ دیں؟
دیکھیے وہ ہم لوگ کر رہے ہیں اپنے لیول پہ, ان کے لیے ہم لوگ سٹچنگ سوئنگ سب, میں نے ہر قسم کا بندہ رکھا. پھر اس کے بعد میں نے ایک بیوٹیشن رکھی ہوئی ہے جو اس عمر سے ان کو بال بنانے, ڈفرینٹ اسٹائل, بلیچنگ, تھریڈنگ, और फिर उनको मैनीक्योर पेडीक्योर ये सब सिखाती है, और उन्हें हम ये बताते हैं कि अगर तुम ये काम करो तो तुम यहाँ से भी पैसे कमा सकते हो। मगर फिर वहाँ पे आ जाती है इनोसेंस इतनी जबरदस्त। एक दफा उसने बताया कि किस तरह बाल डाई करने, नेक्स्ट डे मेरे आधे स्कूल के जो बॉयज थे उनके आधे सिर गोल्डन हो गए और आधे काले थे। फिर वो ये काम करते हैं
डॉक्टर नईम ताहिर खेली, क्या ऐड करेंगे आप इसमें?
हाँ, वो ये जब आप इस तरह का काम करते हैं ना तो ऐसी बहुत सारी चीजें होती हैं जो आप फोर्स ही नहीं कर सकते। तो जब ये बच्चे शुरू हुए थे तो आप इन बहुत सारे बच्चों के अंदर जुए, बहुत सारे बच्चों में स्केबीज होती है, बहुत सारे बच्चों की ये जो इंटेस्टिनल वर्म्स होते हैं। तो हमारा स्कूल जो है वो इसमें जो एक बात बाकायदा इनटेक करती है अम्मी, तो वो जो बच्चे आते हैं पहले वो जनाब उसकी बाल काटते हैं, नाखून कटे जाते हैं, वो साफ होते हैं, फिर वो डॉक्टर देखते हैं, उसके बाद उनकी जो जिल्द की प्रॉब्लम, स्केबीज एक ऐसी चीज है जो बेसिकली जिल्द के ये बैक्टीरिया होते हैं जो आपको अफेक्ट कर सकते हैं, फिर आपकी अगर एक बंदे को हो गया तो पूरी फैमिली को हो जाता है जो भी उसको हाथ लगाए।
अच्छा।
तो अगर एक कमरे में 15 बंदे रहते हैं तो 15 को हो गया। सो फिर वो उनकी पूरी की पूरी फैमिली को हम डिसइंफेक्ट करते हैं और वो क्लिनिक वहाँ फायदा आ जाता है। एक स्पेशल डर्मेटोलॉजिस्ट मैंने रखा हुआ है इधर जो कि ये काम होता है। फिर सो ये पूरा पहले 3-4 महीने का इनटेक ही होता है कि पहले प्लीज और थैंक यू और नाखून की सफाई और अपने सर का बाल काटने और ये सब चीजें समझने के बाद फिर वो स्कूल में आते हैं। बिकॉज ये तो आप समझे ना कि थोड़े से जंगली बच्चे हैं।
हाँ।
तो
रा हालत में है और उनको आप अच्छा, लेकिन ये सवाल जरूर जहन में उठता है कि बहरहाल ये बच्चे जब वापस जाते हैं अपने घरों में तो कहीं एक इतना डिफरेंस जब तबकाती फर्क हो जाए कि जब स्कूल में आते हैं तो वो एक बिल्कुल अमीर बच्चे की तरह माहौल में रहते हैं, जब वो घर जाते हैं तो वो गुर्बत की इंतहाई तस्वीर होता है, तो क्या नफसियाती मसाइल उस बच्चे के लिए पैदा नहीं होते या उसके घर वालों के लिए?
बिल्कुल बिल्कुल। सो देखिए ना, हर कोई एक हद तक ही कुछ कर सकता है, जो भी कर सकता है। सो उसमें बेहतर तो ये होना कि हम उनके पूरे खानदान को भी सपोर्ट कर सकें, उनको हम नए घर भी बना के दे सकें, सारे बच्चों को भी, लेकिन वो मेरा ये ख्याल है कि हर बंदे को अपनी जितनी भी उसकी
पर्सनैलिटी,
हाँ इस्तेताद बोलते वर्ड आई वाज लुकिंग फॉर, मैं इंग्लिश बोलना नहीं चाह रहा था,
बोलिए बोलिए अगर बोल रहे हो तो कोई फर्क नहीं
पड़ता। वो जितनी भी इस्तेताद है वो करे। तो होता ये है कि हमने एक साइकाइट्रिस्ट रख रहे हैं जो एक्चुअली इन बच्चों को एनालाइज करे कि इनमें कौन कौन सी कमियां हैं और किस तरह हम उसको बेहतर कर सकते हैं। ये होता है कि ये जो है इस कदर मुश्किलात हैं इन बच्चों में कि हम सोच नहीं सकते। एक दफा मैं एक बच्चे से, मेरी बेटी, हम जब जाते हैं तो स्कूल में जाते हैं तो बेटी बात कर रही थी, तो एक बच्चे से पूछा कि तुम बड़े होके क्या करोगे। और तो उसने कहा जी कि मैं जहाद करूंगा। कहा जी आप जहाद करोगे क्या करोगे? कहा जी मैं अपने पर बम लगाऊंगा और बम फाड़ूंगा। सो ये बच्चे हम उधर क्रिएट कर रहे हैं। फिर उससे पूछा तुम जहाद किसके खिलाफ करोगे? उन्होंने कहा जी कि हम जहाद ईसाइयों के खिलाफ करेंगे। कहा अच्छा। तो एक जो टीचर थी हमारी वो ईसाई थी, मतलब शी इज अ क्रिश्चियन। तो उसने कहा बेटे अच्छा मैं भी क्रिश्चियन हूँ, मेरे बारे में क्या ख्याल है? उसने कहा नहीं मैडम हम आपके साथ नहीं करेगा। अच्छा तो मेरे खावंद और बच्चों के बारे में क्या ख्याल है? नहीं हम उनको भी माफ कर देगा।
अच्छा। तो इस तरह आप लोग उनकी थेरेपी करके और उनको कोशिश करते हैं कि
तो फिर इसी तरह वो शिया सुनी वाली बात के शिया जो है वो खुदा ना खास्ता काफिर है और हम उनको मारेंगे। सो वो बेसिकली वो हम ये टीच करने की कोशिश कर रहे हैं कि मुसलमान होने का ये मतलब नहीं कि आपने हर एक को मारना और हर एक को काफिर कहना है। मुसलमान होने का मतलब ये है कि आपने इस दुनिया में
जी रुखसाना साहिबा
आपको बताऊं कि इन बच्चों को फिर इनके जो घरों वाले कभी एग्री नहीं तो कर सकते। मैंने जाके रिक्वेस्ट की, मैं इनके घरों में गई, मैं कारी साहब के पास गई जो इमाम मस्जिद थे, और मैं इन सबको बसों में बिठा के लाहौर के 3-4 चर्चेस के अंदर लेके गई, अपनी जो क्रिश्चियन गर्ल्स थी उनकी शादियां की, वहां ये गए और आप मेरे पास वीडियोस हैं, इन्होंने वहां सिंग किया उनके लिए। और ये है कि ये میرے لیے یہ بہت بڑی بات تھی, اس لیے کہ اس کے بعد انہوں نے ریسپیکٹ کرنا شروع کر دیا کہ ایز ہیومن بینگس ہم نے ایک دوسرے سے محبت سے رہنے, پیار سے رہنے اور ہم سب کو مل کے رہنے. تو یہ نہیں ہر جگہ میں لے کے گئے ہیں ان کو, اسی طریقے سے مسجدوں میں بھی اور وہاں بھی, اور سب کے ساتھ یہی کہا ہے کہ بیٹا ہم سب ایک ہیں, انسان ہے تو ایک ہیں, آگے سے یہ ڈویژن بعد میں پیدا ہوئی.
تو اس طرح آپ ان کو اچھا, آپ اور آپ کوشش کر رہے ہیں کہ ان کو اچھا انسان بنائیں, ایسے اچھے انسان جو اپنے لیے بھی فائدہ مند ہوں, اپنے اور دوسروں اپنے ارد گرد کے لوگوں کے لیے بھی وہ ایک مفید اور پولائٹ اور مہذب شہری بن کر سامنے آئیں. بے حد شکریہ رخسانہ.
سٹیزن اچھے, مسلمان اچھے,
ہاں اچھے مسلمان
کے اٹھے اور سب کو مارتی اور اٹھے اور سب غلط کام کے نہیں. تو اب آپ یہ امیجن کریں کہ اس ماحول سے اٹھ کے, جہاں یہ میرا بیٹا آپ کو بتا رہے ہیں, یہاں سے اٹھ کے پھر چرچز میں جانا, مطلب دے ور امیز, اور وہاں پہ میں ان کے ساتھ سنگ کرتی رہی اور سب چیزیں موجود ہیں جو میں میجک لے رہی ہوں وہ موجود ہیں, اور ان کے ساتھ میں نے خود سنگ کیا تاکہ انہیں پتا چلے یہ ایسی کوئی بات ہے. میں نے کہا دیکھو جیسے وہ آپ کی شادیوں پہ آتے ہیں سب مل کے ہم لوگ بیٹھتے ہیں, اسی طرح اب ان کی شادیاں تو ہم نے جانے, تو وہ پھر
تو اس طرح آپ نے آپ جی بہت شکریہ ڈاکٹر نعیم طاہر خیلی صاحب اور رخسانہ مشتاق صاحب. ہماری گفتگو تو جاری رہے گی اور ہمارا رابطہ سجاد منظور سے بار بار ہو بھی رہا ہے اور کٹ بھی رہا ہے, لیکن پہلے ہماری پروڈیوسر کہہ رہی ہیں کہ ایک بریک کا وقت ہو گیا, تو پہلے ایک بریک اور پھر ہم باقی گفتگو کریں گے.
ہردم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں کامیاب پاکستانی امریکیوں سے. کامیاب پاکستانی امریکیوں کے تجربات آپ کی زندگی میں بھی کامیابی کا کوئی پیغام لا سکتے ہیں. ہمارے مہمانوں سے فیس بک پر سوال پوسٹ کرنے کے لیے ہمارا لنک ہے facebook.com/hardamrawahaizindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہے 0800-777-789. سننا نہ بھولیے ہر جمعے کو پاکستان میں رات 10 سے 11 اور بھارت میں رات 10:30 سے 11:30 بجے تک. پیشکش یاسمین جمیل.
جی وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہیں زندگی میں یہ تھی جھلک لاہور پاکستان کی ایک کچی آبادی کے ایک ایسے میں قائم یا اس کے قریب قائم ایک ایسے اسکول کی جس کا جو کام کر رہا ہے رخسانہ فاؤنڈیشن کے تحت, جو کباڑ اکٹھا کرنے والے بچوں کو کوالٹی ایجوکیشن دینے کی کوشش میں مصروف ہیں. اور اس کے روح رواں رخسانہ مشتاق اور ان کے بیٹے ڈاکٹر نعیم طاہر خیلی جو کارڈیولوجسٹ ہیں آج ہمارے مہمان ہیں اور اس وقت ٹیلی فون پر ہمارے ساتھ موجود ہیں. ڈاکٹر نعیم طاہر خیلی صاحب, جب ہم نے آپ کی تصویریں اور آپ کی بایو اور آپ کے फाउंडेशन के बारे में पोस्ट किया इस प्रोग्राम के फेसबुक पेज पर, तो बहुत से लोगों ने आपको बहुत सराहा और वो बहुत खुश हुए कि एक यूनिक प्रोजेक्ट आप लोगों ने शुरू किया जिसका कोई तस्वुर भी पाकिस्तान में तो कम अज़ कम आइंदा भी मुश्किल नज़र आता है कि कोई इस बारे में सोचे भी, लेकिन आप लोगों ने ना सिर्फ सोचा बल्कि उस पर उसको एक प्रैक्टिकल फॉर्म में लाकर लोगों के सामने पेश कर दिया। तो हमारे एक प्रोग्राम में लॉस एंजलिस के एक वो है बहुत क्या कहना चाहिए कि हमारे मेहमान अक्सर रहते हैं परवेज लोधी साहब, जो एक इलेक्ट्रॉनिक कंपनी के फाउंडर हैं, ओनर हैं, और पाकिस्तान में भी उनकी एक कंपनी है टेक्नोलॉजी की। उन्होंने आपके लिए एक ऑफ़र पेश की है और जो मैंने आपको पहले भी रेफ़र की थी, मैं दोबारा आपको बताती हूँ कि वो ये कहते हैं कि अगर आप चाहें तो वो 2016 में आपके स्कूल के बेहतरीन कारकर्दगी का मुजाहरा करने वाले और बेहतरीन प्रोग्रेस करने वाले और बेहतरीन हाजिरी वाले तालिब इल्मों को सोलर बिजली से चार्ज होने वाली उनकी कंपनी इलेक्ट्रॉनिक्स की बनी हुई सोलर लालटेनों का तोहफा देने के लिए तैयार हैं। तो क्या आप उनके उसको क्या
उनका बहुत बहुत शुक्रिया, इससे अच्छी और क्या बात हो सकती है। आपको मजे की ये बात बताऊं कि मेरे जो यहाँ पार्टनर हैं, जो इसमें जिसे हम पार्टनर इन क्राइम कह सकते हैं, वो माइकल विंटर्स हैं जो लॉस एंजलिस एजुकेशन बोर्ड में है, स्कूल वहाँ पढ़ाते हैं और उनकी नॉन प्रॉफिट ऑर्गेनाइजेशन है वाटर सॉल्यूशंस ऑफ अमेरिका। तो वो वाटर सॉल्यूशंस फॉर लाइफ, वो तकरीबन पिछले 5-6 साल से हर साल एक या दो दफा मेरे साथ जाते हैं पाकिस्तान और ये स्कूल में महीनों तक रहते हैं और इसको वो हेल्प कर रहे हैं इस लिहाज से कि ये बिल्कुल अमेरिकन स्टैंडर्ड पे हो जाए। हम तकरीबन हफ्ते में 2 या 3 या 4 क्लासेस अमेरिका से डायरेक्ट लेते हैं। हमारे पास वो वेब एक्स है जिसमें हम ये डायरेक्ट सेटेलाइट के थ्रू और इंटरनेट के थ्रू हम वो क्लासेस बच्चों की करते हैं। तो लॉस एंजल्स का प्रवेश लोधी साहब बोल रहे हैं, तो मैंने कहा वो हमारा बड़ा क्लोज उधर माइकल विंटर साहब भी हमारा काफी हेल्प करते हैं।
अच्छा,
तो आपको मैं ये मुझे भी ये ख्याल आया था कि इसमें ये जो आप कर रही हैं वो ये एक सदका जारी है, क्योंकि अगर इस चीज को सुन के कोई और इस तरह की चीज करता है या किसी और तरह की करता है तो वो हेल्प होती है लोगों की, तो वो जैसे कहते हैं कि अच्छा काम करें तो उसकी थोड़ी उसको बताने से बुरा नहीं होता, उससे बेहतर होता
है। सुनने के बाद बल्कि परवेज लोधी साहब ने एक पैगाम दिया USAID और UNDP पाकिस्तान के मुतल्लिका हुकाम को भी कि वो रुखसाना मुश्ताक के इस मिशन को आगे बढ़ाने में उनकी मदद करें और इस स्कूल को पूरे पाकिस्तान की सतह पर फैलाने में मदद करें और फंड फराहम करें। तो हमने ये पैगाम पहुँचाया परवेज लोधी साहब का USAID और UNDP पाकिस्तान के मुतल्लिका हुकाम तक, और शुक्रिया अदा करते हैं परवेज लोधी साहब का हमारी और हमारे आज के मेहमानों की हौसला अफजाई करने का और ये ऑफर करने का, जिसे यकीनन आप लोग कबूल करेंगे और हम तवक्को करेंगे कि आपके इस मिशन में हमारे सुनने वाले भी अपना हिस्सा डालेंगे और इस सिलसिले में हम आपकी वेबसाइट का लिंक अपने फेसबुक पेजेस पर पोस्ट कर देंगे और जो भी आपसे बराह रास्त रब्ता करना चाहेगा उन्हें आपसे रब्ता करने में मदद करेंगे। तो अब हमारे साथ सज्जाद मंजूर साहब फिर मौजूद हैं, अगर हमारा उनसे रابطہ منقطع नहीं हो गया। सज्जाद मंजूर साहब
जी, जी जी,
तो आप ये बताइए कि प्रैक्टिकल मसाइल का पेश आ रहे हैं इस ख्वाब को अमली शक्ल देते हुए, इस वक्त क्या मसाइल हैं जो आप चाहेंगे कि दूर होने चाहिए या आपकी कोई मदद करे?
देखिए, इसमें मसाइल से ज़्यादा चैलेंजेस हैं। सबसे पहले जो तो बात ये थी, जो जब हमने सारी टेक्नोलॉजी आई उसको इम्प्लीमेंट करने का था और फिर उसको इम्प्लीमेंट करके तो इस्तेमाल करने का, क्योंकि वो सबके लिए नई थी, हमारे लिए भी नई थी और सारे हमारे जो स्टाफ है उसके लिए नई थी, तो उसको हमने इम्प्लीमेंट किया है और उसको अब ये है कि उसको यानी मेंटेन करना और सारा हिसाब से उसको चलाना, ये बेसिकली हमारे जो हैं ये चैलेंजेस हैं और हम उसको वो अभी तक तो हम उससे वो उस पर काम कर रहे हैं। और जहाँ तक मसाइल हैं, अब ये मैं कोई खास आपको ये चीज़ इसमें नहीं बता सकता कि क्या इसमें हमें यानी कोई ऐसे कोई भरपूर ऐसे कोई मसाइल नहीं है। बस जो सबसे ज़्यादा जो बात हमारे सामने की जाती है वो यही की जाती है कि ये स्कूल अभी तक हम स्कूल को फिफ्थ तक हम चला रहे हैं, हमारी पांचवी जमात तक हम इस क्लास स्कूल को जा रहे हैं। हम चाहेंगे कि ये स्कूल दसवीं तक जाए, क्योंकि हम एक बहुत यूनिक फॉर्म ऑफ एजुकेशन अपने स्टूडेंट्स को दे रहे हैं, जो कि मैं बड़े वसूख से कह सकता हूँ कि पाकिस्तान में कहीं अवेलेबल नहीं है। मल्टी मीडिया इंटीग्रेशन जितनी हमारे यहाँ है किसी और स्कूल में नहीं है। तो ये एक जब एक रूटीन में एक बच्चा ये तालीम हासिल करता है तो फिर उसकी एजुकेशन ही कंटिन्यूएशन होनी चाहिए। तो अभी हमारे पास सबसे बड़ा जो हमारा चैलेंज है और सबसे बड़ा हमारा जो मसला है वो यही है कि हम आगे कंटिन्यूएशन का हमारा क्या होगा,
क्योंकि वो जो बच्चे आपके स्कूल से जा रहे हैं पढ़कर उनको वो तो पांचवी के बाद आजकल अब तक जो बच्चे गए हैं उनके लिए क्या हालात हैं?
उसमें ये है कि बात ये है कि हम बच्चे जब हमारे स्कूल से जाते हैं तो उनको ऑलरेडी 8 साल की एजुकेशन वो हमारे साथ ले चुके होते हैं, जो कि नर्सरी में हमारे साथ आते हैं। उससे ये है कि उनकी बेस बन जाती है और वो ये पॉसिबिलिटी, और हमारा कोई सिलेबस इतना मुख्तलिफ नहीं है बाकी स्कूलों से, ये है कि हमारा ज्यादा रिफाइंड फॉर्म ऑफ सिलेबस है। लेकिन फिर भी जो जाहिर है जो एक कंटिन्यूएशन हम कर सकते हैं वो कोई और स्कूल तो प्रोवाइड नहीं करेगा उसे, क्योंकि जाहिर है हम उन बेसिस पर ही उसको आगे लेकर जाएंगे। तो बाकी ये है कि क्योंकि हमने हमारा जो एम्फेसिस है वो ये है कि हम बच्चे को सोचना सिखाते हैं, हम ये सिखाते हैं कि वो रीजनिंग कर सके वो, और उसके दिमाग को इस तरह से ट्रेन किया जाए कि वो किसी भी इन्वायरमेंट में सर्वाइव कर सके। तो इसलिए ये जरूरी नहीं है कि अगर उसको ये टेक्नोलॉजी या ऐसी चीजें आगे नहीं मिलेंगी तो वो शायद कामयाब नहीं हो सकेगा, या वो उन पे इतना डिपेंडेंट है कि शायद वो कहीं और सर्वाइव नहीं कर सकेगा। लेकिन फिर भी ये बेहतर होगा कि वो इसी एनवायरनमेंट में अपनी अच्छी एजुकेशन आगे लेके जाए, ताकि एक स्टैंडर्ड जो है वो तो डेफिनेटली हमने एक मेंटेन किया हुआ है, तो वो अगर कायम रहेगा तो जाहिर है उसमें उसका ज्यादा फायदा होगा।
और आप दूसरे इदारों से भी कोऑर्डिनेट करने की कोशिश करते हैं कि वो आपके इस मिशन में शामिल हों और इस स्कूल को आगे बढ़ाने में मदद करें, कुछ ऐसा किया आप लोगों ने?
जी, हमारी कोऑर्डिनेशन हमारी होती है, खासतौर पर रोटरी इंटरनेशनल के साथ हमारी बहुत बड़ी हमारी कोऑर्डिनेशन होती है। अभी रिसेंटली हमारे प्रोजेक्ट को रोटरी की जो मेन वेबसाइट है उसके ऊपर शोकेस भी किया गया है, और उसमें यह है कि आजकल हम ट्रेनिंग के लिहाज से, स्टाफ ट्रेनिंग और स्टाफ डेवलपमेंट के लिहाज से रोटरी के साथ कोलैबोरेट कर रहे हैं, और वो इस तरह की एवेन्यूज देख रहे हैं कि किस तरह से ये मदद की जा सकती है और किस तरह से बच्चों की एजुकेशन कंटिन्यूएशन के लिए को काम किया जा सकता है।
तो इस वक्त हमारा प्रोग्राम पूरी दुनिया में लोग सुन रहे हैं और यकीनन उनमें पाकिस्तानी भी शामिल हैं, तो अगर कोई आपसे राब्ता करना चाहे और वो चाहे कि आपके इस मिशन में शामिल हो जाए, तो आप उनसे इस वक्त क्या कहेंगे? डॉक्टर नईम ताहिर खैली साहब, आप कोई मैसेज देना चाहें तो जरूर दीजिए। डॉक्टर नईम ताहिर खैली साहब,
सजाद कह रहे थे कि वो उधर लाहौर में हमारे पास वी हैव कोलैबोरेशन विद 2-3-4 डिफरेंट इंस्टीट्यूशंस, जो कि फिर अम्मी उनसे कांटेक्ट करती हैं जो हमारे पांचवी ग्रेड के बच्चे होते हैं, तो वो फिर उनको अली इंस्टीट्यूट है और एक तो और स्कूल है जिनसे फिर जाके फिर हम अरेंज करते हैं कि बच्चे वहाँ कंटिन्यू करें स्कूल पे। अनफॉर्चुनेटली हमारा बड़ा प्रॉब्लम ये है कि अगर बच्चियाँ 10-12 साल की भी होती हैं, 13 साल की, तो उनके माँ बाप उनको खींच के ले जाते हैं और उनकी शादी कर देते हैं। तो अभी वो उससे बड़ी थोड़ी सी कबाहत रहती है, लेकिन ये है कि अभी तक जो बच्चे पढ़ना चाहते हैं तो हम उनकी अरेंजमेंट करते हैं कि वो आके किसी स्कूल में चले जाएं और हम वहां से उनकी कोलैबोरेशन करते हैं। बाकी ये है कि जी, ये मैंने तो कहा ना, ये सबका जारी है, जो भी चाहे वो इसमें इन्वॉल्व हो सकता है, लेकिन अगर इसमें नहीं इन्वॉल्व होता तो खुद करें, जैसे भी कर सकते हैं, अपने घर के इर्द गिर्द, अपने बहन भाइयों के, अपने वालदैन के, अपने नेबर्स का, जो भी
यानी जिस सतह पर भी जो आदमी
हमारे साथ, तो जितना ये जी आपने अपना वेबसाइट हमारी दे दी हुई है, तो एनीबॉडी वांट्स टू कांटेक्ट अस, वी आर मोर देन हैप्पी टू कोऑर्डिनेट विद देम एंड वेलकम एनी इनपुट, एंड जो भी वो हमारी मदद करना चाहे वो
शामिल हो सकते हैं आपके इस मिशन में, जो एक बिल्कुल यूनिक मिशन आपने शुरू किया है, एक रॉ हालत से ऐसे बच्चों को जिनको क्या कहना चाहिए कि तहजीब वगैरह उस सतह की नहीं हासिल होती जैसा कि دوسرے گھرانوں کے دوسرے کلاس کے بچوں کو حاصل ہو سکتی ہے, اور ان کو آپ اتنا سوفسٹیکیٹڈ بنا دیتے ہیں کہ وہ ایک طرح سے تو اپنے اس معاشرے سے, اپنے اس تہذیب سے, اپنے اس گھرانے سے دور ہو جاتے ہیں, لیکن دوسری طرف وہ ایک بڑے معاشرے میں ایڈجسٹ ہونے کے قابل اور بہترین انسان بننے کے قابل ہو جاتے ہیں. تو لیکن آپ کا جو ادارہ ہے, یہ فاؤنڈیشن آپ کی رخسانہ فاؤنڈیشن, یہ تو دوسرے فلاحی کام بھی کر رہی ہے, کچھ ان پر بھی روشنی ڈالیے.
ہاں جی, وہ اس طرح جی کہ یہ ہمارا جو مین فوکس ہے بیسکلی جو ڈیلی ورکنگ ہے وہ تو یہ اسکول اور کلینک ہے. جو کلینک ہے وہ ملٹی اسپیشلٹی کلینک ہے, ماشاء اللہ اس میں پانچ ڈفرینٹ اسپیشلسٹ ہوتے ہیں, میڈیکل اسپیشلسٹ, او بی جی وائی این, پیڈیٹریشن, ڈرمیٹالوجسٹ. میں نے آپ کو بتایا اس علاقے میں سارے لوگ ایک دوسرے کے قریب قریب رہتے ہیں, تو جلد کی بیماریاں بہت زیادہ ہوتی ہیں. تو وہیں ہماری لیبوریٹری بھی ہے, اس کے اندر فری لیب ٹیسٹ ہوتے ہیں, الٹرا ساؤنڈ ہوتے ہیں, اور ساری دوائیاں فری ملتی ہیں. تو ایک یہ تو دو مین فوکس کنٹینیوسلی ہر روز چلتے ہیں. اس کے علاوہ جو بھی یہ نیچرل کلیمٹیز ہوتی ہیں پاکستان کے اندر, تو ٹائملی فیشن میں ہم کوشش کرتے ہیں کہ ہیلپ کریں. ابھی جو یہ شروع ہوا تھا 2005 کے ارتھ کویک سے, تو پھر ہم کشمیر میں چلے گئے تھے اور وہاں جا کے گھر بنائے لوگوں کو, ویسے جو ہیلپ کر سکتے تھے.
آپ نے ذکر کیا تھا کہ آپ نے تمام صوبوں میں 50-50 اسکول سوری مکانات بنوائے تھے.
وہ 2010 میں جب فلڈز آئے تھے نا, تو وہ تو پورے پاکستان کو افیکٹ کیا تھا. اس وقت ہم نے اور ہمارے جو کچھ امریکہ میں دوست ہیں جو اور ڈاکٹرز ہیں ماشاء اللہ, ان ساروں نے یہ پلیج کیا تھا کہ ہم سارے مل کے سارے صوبوں میں جا کے کچھ گھر واپس جتنے جن لوگوں کے گر گئے ہیں وہ بنائیں. تو وہ پھر ہم نے یہ چاروں صوبوں میں 50-50 گھر, وہی گھر آپ ان کو کیا کہہ سکتے ہیں, دو دو کمرے, ڈیڑھ ڈیڑھ کمرہ بنائے. اور اس میں بھی مطلب کافی مشکل ہوتی ہے, وہ یہ ہوتا ہے کہ آپ کو آئیڈینٹیفائی کرنا پڑتا ہے کہ کون لوگ ہیں, کس طرح کریں گے, پھر ان کو سامان دلوانا, پیسے دینا, یہ کرنا وہ کرنا, کافی زیادہ تھا. پھر اس وقت پھر بہت سارے ٹرکس بھیجے ان سارے ڈفرینٹ ایریاز میں, کمبلوں کے اور کپڑوں کے. پھر سدرن پنجاب میں کافی زیادہ فصلیں برباد ہو گئی تھیں, تو یہ جو لوگ ہیں وہ اپنی فصل, دے لیو فرام ون کراپ ٹو دی ادر. میرا کہنے کا مطلب یہ ہے کہ ایک ان کی فصل جب تیار ہوتی ہے تو اس میں سے جو پیسے آتے ہیں اس کو لے کے پھر وہ دوسری فصل تیار کرتے ہیں. اب ان کی کھڑی کھڑی فصلیں تباہ ہو گئی تھیں, تو اب وہ دوسری فصل جنریٹ ہی نہیں کر سکتے تھے. تو پھر ادھر جا کے ان کے لیے جو یہ سیڈز ہوتے ہیں وہ کلیکٹ کیے, ان کو دیے, فرٹیلائزر دیا, ٹیوب, وہ بجلی کے پیسے چاہیے ٹیوب ویلز کے لیے, وہ ارینج کیے. تو یہ پھر اب لیٹسٹ یہ جو ادھر ارتھ کویک ہوا ہے جو سوات میں اور شانگلا میں, تو امی کو تو میں بس کہتا ہوں کہ وہ کوئی اسپیشلی پرسن ہے. وہ ابھی ادھر 14 گھنٹے کی ڈرائیو کر کے ادھر گئی ہوئی تھی, کوئی 2-3 دفعہ جا چکی ہیں ملالہ یوسفزئی کے علاقے میں, اور بلکہ ان کے گھر رہ کے آئی ہیں. تو وہ وہاں جا کے ہم وہاں کوئی 25-30 گھر بنا رہے ہیں واپس, اور جن کے لوگوں کے گر گئے ہیں. اور پھر یہ امی گئی ہوئی تھی کچھ سامان لے کے بچوں کے لیے ادھر, اور لوگوں کے لیے کمبل وغیرہ. جی آپ انہیں سے بات کیجیے, ان سے پوچھیے وہ کیا کر رہی ہیں.
تو لیکن ان سے پہلے وہ ہمارے ساتھ ایک بچہ بھی موجود ہے, ارشد ان کا نام ہے, جو اس اسکول کا طالب علم ہے, وہ بھی ہمارے ساتھ ٹیلی فون پر موجود ہے. جی ارشد, السلام علیکم. ارشد ہمارے ساتھ موجود ہے؟ ہیلو ارشد, ہمارے ساتھ موجود ہیں؟ آپ کو ہماری آواز آ رہی ہے؟ ہلو, آپ کو ہماری آواز آ رہی ہے ارشد؟ میرا خیال ہے کہ ارشد سے ہمارا رابطہ منقطع ہو گیا, لیکن وہ کہہ رہے ہیں کہ ہے ہمارے ساتھ. ارشد, اچھا ارشد ذرا بولیے, ایک دفعہ پھر بولیے.
السلام علیکم.
وعلیکم السلام. وعلیکم السلام. ارشد آپ کا پورا نام کیا ہے؟
ارشد,
ہاں ارشد آپ بتائیے کہ جب آپ کون سی کلاس میں ہیں؟
میں
اچھا تو بتائیے کہ جب آپ اس اسکول سے واپس گھر اسکول میں آپ جب سے آئے ہیں, آپ اپنے آپ کو کتنا بہتر محسوس کرتے ہیں؟
بہت اچھا بہتر محسوس کرتا ہوں, کیونکہ اچھی اچھی باتیں بتاتے کہ کسی سے اچھے کپڑے, اور ٹیچر بتاتی ہے کسی کا برائی سے نہیں دینا چاہیے.
تو گھر میں جا کر آپ کو اچھا لگتا ہے گھر؟ جب اتنے اچھے اسکول سے واپس گھر جاتے ہیں تو ظاہر ہے آپ کا گھر اس لیول کا نہیں ہے جس لیول کا اسکول ہے, تو کیا فیل کرتے ہیں, آپ کا کیا دل چاہتا ہے؟
مجھے میرا دل چاہتا ہے کہ اور بچے بھی اسکول میں پڑھے, یہ بہت اچھا اسکول, میرے اور بھی بھائی اسکول میں پڑھتے, یہ بہت اچھا اسکول ہے.
تو اور آپ بڑے ہو کر کیا بنیں گے, کیا بننے کا ارادہ ہے آپ؟
بڑے ہو کر ٹیچر بنیں گے.
اور آپ آج کل بھی ٹیچر بنیں گے؟ اچھا, اور آپ آج کل بھی یہ جو کباڑ ہے وہ اکٹھا کرنے کا کام کر رہے ہیں؟ کیا آپ نے چھوڑ دیا؟
یس.
اچھا اچھا, تو لیکن آپ کا کیا خیال ہے کہ آپ کب تک یہ کام جاری رکھیں گے؟ اگر آپ پڑھ گئے تو پھر کیا بنیں گے اس کو چھوڑ کر؟
ڈاکٹر بنوں گا.
چلیے جی, ڈاکٹر نعیم طاہر خیلی صاحب, آپ کا ایک اور جو کیا کہنا چاہیے, کمپٹیشن میں آئے گا ارشد صاحب, آپ کے کمپٹیشن میں آئیں گے. بہت شکریہ ارشد. اور ایسے ہی بہت سارے بچے ہیں جن کو آپ کتنے عرصے سے ٹرین کر رہے ہیں اور کوالٹی ایجوکیشن دے رہے ہیں. بہت ہی ہم ہردم رمائیں زندگی کی طرف سے آپ کو بہت بہت مبارک ہو, ڈاکٹر نعیم طاہر خیلی صاحب اور رخسانہ صاحبہ. گفتگو کو سمیٹتے ہوئے ہم آپ سے یہ پوچھیں گے کہ اب آئندہ آپ کیا کرنا چاہیں گے, یا کچھ ایسے خواب جو ابھی بھی ادھورے رہ گئے ہیں؟ رخسانہ صاحبہ سے ہمارا رابطہ کر گیا.
جی ڈاکٹر, وہ اب یہ میں آپ کے لسنرز کو تھوڑا سا یہ بتانا چاہوں گا کہ امی نے آپ کو بتایا کہ یہ گھر, یہ جو اسکول شروع ہوا تھا, وہ ہمارا جو چھوٹا سا گھر ہے اس کے گراؤنڈ میں ہم نے شیڈ لگا دیے اور اب یہ بڑے گھر میں چلا گیا ہے. تو وہ یہ سارا ڈپینڈنٹ ہے کہ جیسے جیسے میری عمر بڑھتی ہے یا پریکٹس بڑھتی ہے, اس لحاظ سے زیادہ فنڈس کی اویلیبلٹی ہوتی ہے اور دوست احباب جو ہے ہمارے ساتھ انکلوڈ ہوتے ہیں. تو وہ یہ صدقہ جاری ہے, جتنا میرے تو ایمان یہی ہے کہ جتنا میں اس میں زیادہ پیسہ خرچ کرتا ہوں اتنا ہی اللہ تعالیٰ اور زیادہ مجھے دے دیتا ہے.
تو اور آپ نے یہاں پر بھی امریکہ میں بھی ایک رخسانہ طاہر خیلی فاؤنڈیشن قائم کی, تو وہ اس سے ریلیٹڈ ہے یا وہ الگ کام کر رہی تھی؟
سو وہ یہ ہے نا جی کہ وہ یہاں ہم لوکل بھی کافی کام کرتے ہیں, کیونکہ یہاں لوکلی بھی ضرورت ہوتی ہے. یہاں بھی بہت سارے ہوم لیس لوگ ہیں. میں جہاں اوکلا میں رہتا ہوں وہاں یہاں ٹورنیڈوز وغیرہ آتے ہیں تو اس کی ذرا ہیلپ کرتے ہیں. پھر یہاں ہماری مسجد وغیرہ ہے تو ان کو ہم سپورٹ کرتے ہیں مینلی. تو بٹ یہ جو ہے یہ جو رخسانہ طاہر خلیل فاؤنڈیشن ہے یہ وہ یہاں کی لوکل بیسڈ ہے. بٹ یہ پھر آلسو یہ بھی اسی کے تھرو پھر ہم سپورٹ کرتے ہیں جو پاکستانی فاؤنڈیشن ہے, پھر ادھر ادھر سے پیسے ادھر وائر کرتے ہیں, وہ جو ہے اس کو سپورٹ ہوتی ہے.
تو
امید یہ ہے کہ میں اپنی والدہ کو یہ کہہ رہا ہوں کہ اب مجھے ایک بڑی بلڈنگ لینے دیں اور اس پہ یہ کرنے دیں, اور وہ کہہ رہی ہیں کہ اب اتنے زیادہ پیسے خرچ نہ کرو کہ کچھ اپنے بچوں کے لیے بھی چھوڑ دو.
اچھا, پھر ماں ہے نا, یہی میں سوال کرنے والی تھی رخسانہ صاحبہ آپ سے کہ آپ کو کبھی کبھی یہ تو نہیں ہوتا کہ کیا میں نے اپنے بچے کو کر دیا, اس کا سارا پیسہ لگائے جا رہی ہوں دوسروں پر, تو اس کے اپنے لیے اور اس کے اپنے بچوں کے لیے کیا بچے گا؟
جی آپ کے سامنے اب میری اس سے ریکویسٹ ہے کہ اب میں معافی مانگتی ہوں, اب اتنا ہی رہنے دے, اس سے آگے نہیں جائے, کیونکہ اب میرا دل دھڑکتا ہے کہ اس کو کچھ اپنے بچوں کا تھوڑا سا چھوڑنے, اس لیے کہ چھائے ٹائم بہت اس نے ہمارے لیے کیا, اپنے بچوں کے لیے کیا, مسلمان اور پاکستانی بچوں کے لیے کیا. اب یہ ہے کرے سے جتنا کر رہے وہ ٹھیک ہے, مگر اس سے آگے اب اللہ اس کی مدد کرے, اس کو تھوڑا سا اپنے بچوں کا بھی
سوچنا چاہیے اور یقیناً سوچنا چاہیے, لیکن اللہ ان کے لیے پتہ نہیں اور کیا کچھ سوچ رہا ہے. اور
مجھے یہی کہتے کہ ماں آپ نے ساری عمر 50 years تو مجھے یہ بتایا, اب اس سال میں آ کے آپ مجھے یہ کہتے, میں کہتی ہوں بیٹا اب میں کمزور ہو گئی ہوں, اب میری ہمت نہیں ہے اور یہ میں ایگزاسٹ ہو گئی ہوں, تو میں یہ اب ڈرتی ہوں کہ اس کی معاشرہ اتنا ہر مہینے کا خرچہ ہے, یعنی بجلی کے ہمارے جو خرچے ہوتے ہیں, کیونکہ اسکول میں سارا وقت شام کو کلینک میں, پھر جو گیسٹ ہاؤس ہے اس میں, تو وہی ہمارے اتنے ہو جاتے ہیں بلز کے جس کا اندازہ.
ہاں بالکل, اور ہر بچے پر
بہت زیادہ.
بے حد شکریہ لاکھوں روپے کم اور لاکھوں ڈالرز کے حساب سے کما رہے ہیں یہاں سے, لیکن وہاں پر خرچ کر رہے ہیں. اب یہ بہت بڑی بات ہے اور یہ بہت بڑے جذبے کی بات ہے, اور دل کے ڈاکٹر ہیں, دل سے کام کرتے ہیں اور اپنی ماں کا دل خوش کر رہے ہیں, تو یقیناً ان کا دل بھی اللہ میاں خوش کرے گا. ہمارے آج کے پروگرام کو سمیٹنے کا وقت ہوا.
آپ کا بہت شکریہ
और हम अपने
हम बेनाम और नामालूम लोगों को आज इतना ऊंचा उठा दिया और सबके साथ ये बात कर दी, वरना मेरा तो ये है कि मैं तो अपना स्कूल का बोर्ड भी
बहुत शुक्रिया। लाहौर पाकिस्तान में कायम एक गैर सरकारी फलाही इदारा रेहाना फाउंडेशन, जो लाहौर की एक कच्ची आबादी में मुकीम कबाड़ इकट्ठा करने वाले बच्चों को मयारी तालीम फराहम कर रहा है, उसके वो आज हमारा मेहमान था। इजाजत दीजिए, खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ